بسم اللہ الرحمن الرحیم، درود و سلام ہو محمد والے محمد پہ۔ السلام علیکم ناظرین، اندازہ جہاں کے ساتھ محمد مہدی شرافت حاضر ہے اور آپ کی خدمت میں شہداء کربلا کے چہلم کی شب کی مناسبت سے تعزیت پیش کرتا ہے۔ ہماری ویب سائٹ کا پتہ ہے urdu.sahar.tv.ir اور ہمارا ای میل ایڈریس ہے andaz_jahan@sahartv.ir۔ اور انداز جہاں میں آج ہماری گفتگو کا موضوع ہے امریکہ میں اقتصادی اور مالیاتی سقوط کا بحران، تو لیجئے ملاحظہ فرمائیے انداز جہاں۔ ناظرین، امریکہ میں اگرچہ مالیاتی سقوط کا بحران، حکومت اور ریپبلکن پارٹی کے عارضی معاہدے اور اس معاہدے کی سینٹ اور ایوان نمائندگان سے منظوری کے بعد 2 مہینے کے لیے ٹل گیا ہے، لیکن اقتصادی اور معاشی مشکلات و مسائل کے ساتھ ہی ملک کی دونوں بڑی پارٹیوں کے درمیان اقتصادی بحران سے نمٹنے کے طریقہ کار، ٹیکس، قرضوں کی سطح اور رفاہی خدمات کے بارے میں اختلافات اپنی جگہ باقی ہیں، جس کے نتیجے میں اس ملک پر مالیاتی سقوط کی تلوار بدستور لٹک رہی ہے۔ اگر 2 مہینے کے اندر حکومت اور ایوان نمائندگان یعنی ملک کی دونوں بڑی پارٹیوں کے درمیان کسی مستقل حل پر اتفاق رائے نہ ہو سکا تو امریکہ مالیاتی سقوط سے دوچار ہو جائے گا۔ آج کے پروگرام میں ہم اس بات کا جائزہ لیں گے کہ حکومت اور حزب اختلاف کا عارضی سمجھوتا ملک کو اقتصادی اور مالیاتی بحران سے نکال سکے گا یا نہیں۔ 2 مہینے کے بعد اگر کسی مستقل حل پر اتفاق رائے کرنا ہی تھا تو سال ختم ہونے سے پہلے ہی یہ کام کیوں نہیں کر لیا گیا، جبکہ حکومت اور ایوان نمائندگان دونوں مستقل طور پر ایک دوسرے کو انتباہات دے رہے تھے، اور سب سے بڑھ کر یہ کہ کہیں یہ حکومت اور ایوان نمائندگان یعنی ملک کی دونوں بڑی پارٹیوں کا مشترکہ ڈرامہ تو نہیں ہے، جس کی طرف امریکہ کے بعض حلقوں نے اشارہ کیا ہے۔ اس خیال کو اس بات سے بھی تقویت ملتی ہے کہ صدر باراک اوباما اور ایوان نمائندگان کے اراکین ملک کو درپیش اہم ترین مسئلہ حل کرنے کے بجائے کرسمس کی چھٹیوں پر چلے گئے تھے اور سال ختم ہونے سے 1 دن پہلے اس مسئلے پر بحث کا آغاز کیا۔ گویا پہلے سے طے تھا کہ اس مسئلے کو مستقل طور پر حل کرنے کے بجائے صرف عارضی حل ہی پیش کرنا ہے۔ اگر یہ بات صحیح ہے تو اس کے پیچھے راز کیا ہے؟ اس مسئلے پر گفتگو کے لیے آج ہم نے اسٹوڈیو میں دعوت دی ہے سیاسی و اقتصادی امور کے ماہر ڈاکٹر سید رضا میر طاہر کو۔ دہلی اسٹوڈیو میں دعوت دی گئی ہے ہندوستان کے معروف اور سینئر صحافی سورب کمار شاہی کو، اور لندن اسٹوڈیو میں موجود ہیں اس مباحثے میں حصہ لینے کے لیے ڈاکٹر قیصر امام صاحب۔ لیکن پہلے ہماری یہ رپورٹ ملاحظہ فرمائیں۔
$50 ٹریلین کا مقروض ملک امریکہ، 1,400,000,000,000,000 کے بجٹ خسارے، 2,50,00,000 بے روزگاروں اور غربت کی لکیر سے نیچے زندگی گزارنے والے 4 کروڑ لوگوں کے ساتھ مدتوں سے اقتصادی سقوط کے دہانے پر کھڑا ہے۔ اگرچہ منگل کی شب ہونے والی رائے شماری میں ایوان نمائندگان کے 257 ارکان نے سینٹ کی جانب سے منظور کیے جانے والے بل کی توثیق کر دی ہے، لیکن اقتصادی سقوط کے نام سے شہرت پانے والا معاملہ ابھی پورے طور پر حل نہیں ہوا ہے، کیونکہ اس بل کی روح سے $4,00,000 سالانہ آمدنی والے امریکی شہریوں پر ٹیکسوں کی شرح میں اضافے کی منظوری تو دی گئی ہے، لیکن اخراجات میں کمی کے طریقہ کار میں بحث کو فی الحال 2 ماہ کے لیے ملتوی کر دیا گیا ہے۔ امریکہ میں اقتصادی سقوط کا معاملہ اس وقت شروع ہوا جب گزشتہ سال سرکاری چھٹیوں سے قبل ڈیموکریٹ اور ریپبلکن نے اس بات پر اتفاق کیا کہ قومی قرضوں کی حد $16,400,000,000,000 تک لے جانے کے بدلے حکومت کو آئندہ 10 برس میں اپنے اخراجات میں $2,200,000,000,000 کی کمی کرنا ہوگی۔ لیکن اخراجات کے بجٹ میں کمی کس طرح کی جائے گی، اس کی تفصیلات اس وقت سے آج تک دونوں کے درمیان طے نہیں ہو سکی، کیونکہ دونوں ہی فریقوں کے درمیان اس کے طریقہ کار کے معاملے پر سخت اختلافات پائے جاتے ہیں۔ طے یہ پایا تھا کہ 31 دسمبر 2012 تک وائٹ ہاؤس اور کانگریس مل کر کوئی ایسا منصوبہ تیار کر لیں گے جس کی بنیاد پر حکومت کے مختلف اداروں کے بجٹ میں کمی کا میزانیہ واضح کر دیا جائے گا۔ لیکن کانگریس اور وائٹ ہاؤس کے درمیان اس کے طریقہ کار کے بارے میں سخت تنازعہ چلا آ رہا ہے۔ ریپبلکن کی کوشش ہے کہ میڈیکل بیمے، طلبہ کو دیے جانے والے وظائف اور ملک کی قریب آبادی کو دیے جانے والے غذائی اشیاء کے کوپنوں پر آنے والے اخراجات میں کمی کی جائے، تاکہ وزارت دفاع اور سیکورٹی اداروں کے بجٹ پر کم سے کم بوجھ پڑے۔ ڈیموکریٹ فلاحی پروگراموں کے بجٹ میں کمی پر کوئی سمجھوتا نہیں کرنا چاہتے، اور وہ چاہتے ہیں کہ بجٹ خسارے کو پورا کرنے کے لیے ٹیکسوں میں اضافہ کیا جائے۔ بہرحال اب 2 ماہ کے بعد ایک بار پھر امریکی ایوان نمائندگان کے ڈیموکریٹ اور ریپبلکن ارکان سر جوڑ کر بیٹھیں گے اور سرکاری بجٹ میں کمی کے طریقہ کار کے بارے میں ایک دوسرے کے ساتھ تبادلہ خیال کریں گے اور اس کی تفصیلات طے کریں گے۔ اگر دونوں کے درمیان اتفاق رائے نہ ہو سکا تو امریکہ 2 ماہ کی تاخیر کے بعد ایک بار پھر اقتصادی سقوط کے لیے تیار ہو جائے گا، کیونکہ بجٹ میں خودکار کمی کے قانون کے تحت فلاح و بہبود، تعلیم اور قومی سلامتی جیسے معاملات پر آنے والے اخراجات میں کمی شروع ہو جائے گی، اور اس کے نتیجے میں امریکی معیشت کو سخت جمود کا سامنا کرنا پڑے گا۔
ناظرین، ہماری رپورٹ آپ نے ملاحظہ فرمائی، اور گفتگو کا آغاز کر رہے ہیں ڈاکٹر سید رضا میر طاہر سے جو ہمارے تہران اسٹوڈیو میں موجود ہیں۔ ڈاکٹر صاحب، اسٹوڈیو میں آپ کا خیر مقدم ہے۔ اقتصادی اور مالیاتی سقوط کے بحران سے بچنے کے لیے امریکہ کی دونوں بڑی جماعتوں میں جو سمجھوتا ہوا ہے اور اس کو سینٹ اور ایوان نمائندگان سے منظوری مل گئی ہے، اس کے بارے میں آپ کا تجزیہ کیا ہے؟
پہلے بسم اللہ الرحمن الرحیم۔
بسم اللہ الرحمن الرحیم، جیسا کہ آپ نے فرمایا، امریکہ جو اس وقت اپنے اعتبار سے دنیا کے سب سے بڑا اقتصادی ملک کہلاتا ہے، پچھلے کچھ عرصے سے مالیاتی بحران کا شکار تھا۔ در حقیقت یہ جو فسکل کلف کہا جا رہا ہے، یہ در حقیقت اس بات کا امکان پایا جا رہا تھا کہ امریکہ کی اقتصاد دیوالیہ ہو جائے، معیشت دیوالیہ ہو جائے۔ اس کے علاوہ امریکہ میں اقتصادی جمود ہوگا، بے روزگاری کی شرح میں بھی کافی اضافہ ہوگا، اور خیال یہ کیا جا رہا تھا کہ ممکن ہے کہ جو ناخالص پیداوار ہے جو تقریباً ہر روز 3.5% کم ہو جائے۔ بنیادی طور پر یہ جو مالیاتی بحران تھا، یہ اس کا تعلق پچھلے سال سے اس کا تعلق ہے، جب وائٹ ہاؤس اور ریپبلکن کے درمیان جب امریکہ کے جو قومی قرض ہیں ان میں جو اضافہ ہوا اس سے پیدا ہوا، اور اس دوران فریقین نے اس بات پر اتفاق کیا کہ جو سطح ہے مالیات کی وہ 13 ٹریلین اضافہ کیا جائے، لیکن ریپبلکن نے دباؤ ڈالا کہ بجٹ خسارے کو کم کرنے کے لیے جو مسلسل اضافہ ہو رہا ہے جس میں خاص تدابیر اپنائی جائیں۔ اس بنیاد پر یہ طے پایا تھا کہ تقریباً 2 ٹریلین 200 ارب ڈالر امریکہ کی حکومت کے جو اخراجات اس سے کم کیا جائے آئندہ 2 سال تک کے لیے، اور اخراجات میں کمی 2012 دسمبر سے شروع ہو، اور طے یہ پایا تھا کہ یہ واضح کیا جائے کہ کن کن وزارت خانوں میں اخراجات میں کمی کی جائے گی۔ دوسری طرف باراک اوباما کی زیر قیادت ڈیموکریٹک پارٹی اس بات پر اصرار کر رہی تھی کہ ٹیکس کی وصولی جو ہے وہ ان لوگوں سے زیادہ کی جائے جو دولت مند طبقہ ہے، اور باراک اوباما نے تجویز پیش کی کہ جن کی آمدنی 4.5 لاکھ سے زیادہ ہو سالانہ ان سے اضافہ کیا جائے۔ اور ریپبلکن یہ کہہ رہے تھے کہ حکومتی اخراجات میں کمی کی جائے, اور یہی جو تعطل تھا یہ باعث بنا تھا کہ دونوں جماعتوں کے درمیان شدید اختلاف ہو, اور اس کو فسکل کلف یا اقتصادی سقوط کا نام دیا گیا, اور 2012 کے آخری لمحات تک یہ اختلافات برقرار رہے, اور بالآخر بہت ہی سخت مذاکرات کے ذریعے جو امریکہ کے نئے صدر جو بائیڈن اور ریپبلکن سینیٹر میکن کے درمیان جو مذاکرات ہوئے, اس میں ایک ابتدائی اتفاق رائے ہوا, اور اس ابتدائی اتفاق رائے میں یہ طے پائے کہ دولت مند طبقوں سے اضافہ ٹیکس لیا جائے گا جن کی سالانی آمدنی 4.5 لاکھ ڈالر سالانہ, اور سر انجام اوباما انتظامیہ نے بھی اس بات کو قبول کیا, اور 6.5 ارب ڈالر حکومتی اخراجات سے آئندہ 6 مہینوں میں کمی کی جائے گی. البتہ سینٹ میں اس اتفاق رائے کو 66 ووٹوں سے منظوری دی گئی, اور ایوانی نمائندگان میں بھی جہاں اکثریت ریپبلکن کی ہے 257 ووٹوں سے اس کی منظوری دی گئی, اور کم از کم فی الحال تو یہ بحران جو مالی بحران تھا یہ ٹل گیا, لیکن در حقیقت ریپبلکن اور ڈیموکریٹ دونوں نے مسئلے کو ایک طرح سے کچھ آگے کے لیے ٹال دیا, اور آئندہ 2 مہینوں کے درمیان وائٹ ہاؤس اور کانگریس کے درمیان اس پر بات چیت ہوگی, اور جو کئی ارب ڈالر اخراجات کی کمی کی بات کی گئی ہے اس میں یہ طے پائے گا کہ کن کن وزارت خانوں میں اخراجات میں کمی کی جائے.
بہت بہت شکریہ جناب, اور ناظرین چلتے ہیں لندن اسٹوڈیو جہاں برے صغیر کے ممتاز دانشور ڈاکٹر قیصر امام صاحب موجود ہیں. قیصر امام صاحب السلام علیکم جناب.
وعلیکم السلام.
جناب امریکہ میں حکومت اور اپوزیشن کے درمیان جو عارضی سمجھوتا ہوا ہے اس کے بارے میں آپ کی رائے کیا ہے؟
دیکھیں یہ ایک ایسا مسئلہ ہے جس کو ایک سال میں یا 2 سال میں حل نہیں کیا جا سکتا.
جی
سب سے پہلی بات یہ ہے کہ جس وقت اوباما اپنی الیکشن مہم کے لیے سرگرم تھے اس وقت انہوں نے یہ وعدہ کیا تھا کہ وہ اس سال بہر صورت کسی نہ کسی طرح ملک کا جو قرضہ ہے جو اس کی جو حدود ہیں اس سے تجاوز کر چکا ہے اس کو کم کرنے کی کوشش کریں گے, اور اس کے لیے انہوں نے کچھ تجاویز رکھی تھیں, اور جب انہوں نے یہ الیکشن جیت لیا اس کے بعد یہ طے کر لیا گیا کہ 1 جنوری سے ملک میں بہت سے جو اخراجات ہیں مختلف اداروں کے ان کو کم کر دیا جائے گا, اور دوسری طرف جتنے بھی بڑے لوگ ہیں جن کے زیادہ آمدنی ہے جن کے پاس زیادہ منافع ہوتا ہے ان پر ٹیکس کی حد جو ہے وہ بڑھا دی جائے گی. لیکن ظاہر ہے کہ جو ریپبلکن لوگ تھے وہ یہ نہیں چاہتے تھے کہ اس طرح سے ملک کی جو دفاعی پروڈکشن ہے اس پر کوئی حرف آئے, یا جو اخراجات دفاع پر ہو رہے ہیں ان میں کوئی کمی کی جائے, تو ان کی کوشش یہ تھی کہ یہ اس طرح کا کام نہ ہو. تو ان دونوں پارٹیوں کے درمیان جب یہ کشمکش شروع ہوئی تو اس کے بعد یہ احساس ہونے لگا کہ 1 جنوری کو چونکہ وہ ٹیکس کا نیا نظام نافذ تو ہو ہی جائے گا, لیکن اس کو روکنے کے لیے ریپبلکن نے جو کوشش کی اس کو کوشش کی گئی, یہ ان کی کوشش یہ تھی کہ یہ کسی طرح سے معاملہ جو ہے وہ اس کو ملتوی کر دیا جائے. اب وہ التوا جو ہے وہ کسی حد تک ہو گیا ہے, لیکن وہ التوا بہت معمولی وقت کے لیے ہے, محض 2 ماہ کے لیے یہ طے کیا گیا ہے کہ کچھ لوگوں پر ٹیکس جو ہے وہ بڑھایا تو جائے گا, لیکن وہ جن جو تجاویز پہلے تھیں کہ 100% لوگوں پر یہ ٹیکس بڑھایا جائے گا وہ طے نہیں ہوا, اور اس کے علاوہ جو اخراجات میں کمی تھی سرکاری اداروں کے اخراجات میں کمی उसमें भी अभी 2 माह के लिए इल्तवा कर लिया गया है, लेकिन मैं समझता हूँ कि इस इल्तवा से ये मामला टल नहीं सकता। मुल्क का खसारा जो है वो हर रोज़ बढ़ता जा रहा है। मुल्क में कम से कम $1 बिलियन तो यौमिया उनको सूद की मद में देना पड़ रहा है। इस कदर भारी अखराजात जो हैं वो मुल्क का दिवालिया निकाल रहे हैं, और मैं समझता हूँ कि 2 माह के बाद भी ये मामला जूं का तूं रहेगा और ये खसारा कम नहीं हो सकता। इस खसारे को 10 साल के अरसे में कम करने का जो मंसूबा बनाया गया था वो अभी मेरे ख्याल में कामयाब होने की कोई तवक्को नज़र नहीं आ रही मुझे। मैं समझता हूँ कि कौमी कर्ज़ा जो है वो बढ़ता जा रहा है और वो बढ़ता रहेगा, उसको कम नहीं किया जा सकता, इसलिए कि अखराजात में कमी नहीं हो रही। और अखराजात में कमी जो है वो कैसे हो सकती है? इराक में जो कुछ हुआ, अफ़गानिस्तान में जो कुछ हुआ, दुनिया के दूसरे मुल्कों में जिस तरह से अमेरिका मुदाखलत कर रहा है या मंसूबे बना रहा है मज़ीद मुदाखलत के, मैं समझता हूँ कि ये अखराजात और बढ़ेंगे। और अगर ये अखराजात इस तरह से बढ़ते हैं तो अमेरिका डिफ़ॉल्ट हो जाएगा, और डिफ़ॉल्ट होने की सूरत में जो मुल्क का निज़ाम है वो सारा धर्म भरम हो सकता है। अब भी डॉलर की शरह जो है वो गिर रही है, अगर उसकी साख गिर रही है, आप उसकी छोटी सी मिसाल ले लें कि चाइना जो है उसके जो रिज़र्व हैं वो $3 ट्रिलियन से बढ़कर हैं, तो अगर डॉलर की साख गिरती है तो उनको बहुत ज़बरदस्त खसारा हो सकता है। इन लोगों का भी दबाव है कि डॉलर की साख को कायम रखने की कोशिश की जाए, लेकिन जिस तरह से ये खसारा बढ़ रहा है डॉलर की साख को कायम रखना मुश्किल हो जाएगा, और अगर अमेरिका डिफ़ॉल्ट होता है तो ये एक सादी तबाही के बराबर होगा, और इसका असर सिर्फ अमेरिका तक महदूद नहीं होगा, तमाम यूरोपीय ममालिक पर इसका असर पड़ता है। जिस तरह जैसे भी आपने देखा कि अभी कल जब ये मामला 2 माह के लिए टल गया तो तमाम मुल्कों में जो एक्सचेंज रेट थे वो थोड़े से बेटर हो गए, और मुल्क जो शेयर मार्केट थी वो थोड़ी सी मुस्तकम हो गई, लेकिन ये वक्ती मामला है। अगर 2 माह के बाद ये जब सिचुएशन और ख़राब होगी, और ओबामा पहले कह चुके हैं कि मैं मज़ीद इसमें किसी तरह की का इल्तवा नहीं चाहूँगा और ना ही इसके लिए कोई और मनसूबा पेश करूँगा, तो अगर इस सूरत में ये मामला हुआ तो मैं समझता हूँ कि 2 माह के बाद ये मामलात बहुत ज़्यादा ख़राब हो जाएंगे।
जी बहुत बहुत शुक्रिया जनाब। और नाज़रीन चलते हैं दिल्ली स्टूडियो, जहाँ हिंदुस्तान के सीनियर सहाफ़ी सौरभ कुमार शाही साहब मौजूद हैं। शाही साहब आदाब अर्ज़ है जनाब। अमेरिका में 2 महीने के लिए जिस आर्जी हल पर हुकूमत और हिजब इख्तलाफ में इत्तेफाक हुआ है वो इस मुल्क को इकतसादी बहरान से निकालने और फिस्कल क्लिफ मालियाती सकूत से बचाने में कितना मुफीद हो सकता है?
देखेंगे, बहुत ही इंटरेस्टिंग इसमें एस्पेक्ट हैं। मैं बताना चाहूँगा कि जब आप रिपब्लिकन पार्टी के मैनिफेस्टो को देखते हैं तो आप ये पाते हैं कि वो उनका ये मानना है कि कोई जो टैक्स की लिमिट होनी चाहिए, पर्सनल टैक्स की जो लिमिट होनी चाहिए वो ऐसी नहीं होनी चाहिए कि अमीर लोगों पे ज़्यादा लगे। दूसरी तरफ डेमोक्रेट जो हैं वो सेंटर लेफ्ट पोजीशन लेते हैं, वो कहते हैं कि नहीं, जो सेंट्रलाइज स्कीम्स हैं यानी जो गरीब बच्चे हैं और स्टूडेंट्स हैं उनको वजीफ़ा जो मिलता है, इसके अलावा जो बूढ़े हैं या उस तरह के लोग हैं जो उनको मेडिकल सहूलत जो फराहम की जाती है, इन तरह की चीज़ों को बढ़ाओ, तो एक बेसिक कॉन्फ्लिक्ट यहाँ आपको नज़र आएगा दोनों के स्टैंड में। अब प्रॉब्लम क्या है, आप इसके फाइनल डिटेल्स को देखें जो ये कल पास की गई है कल रात। इसमें इन्होंने ये कहा है कि वही फैमिली जिनकी सालाना इनकम $4,50,000 से ज़ायद होगी उन्हीं फैमिलीज़ को एक्स्ट्रा टैक्स देना पड़ेगा। अभी बड़ा इंटरेस्टिंग है, यानी कि 4,49,000 तक जिस फैमिली की एनुअल इनकम है उन पे नहीं हुआ टैक्स का, उनको वही टैक्स देना पड़ रहा है जो उन फैमिलीज को देना पड़ रहा है जिनकी सालाना आय $60,000 है। यानी अमेरिका में जो जेनिटर्स हैं, यानी जो रोड सफाई कर्मचारी जिसे कहते हैं, जेनिटर्स हैं, पुलिस है, इलेक्ट्रीशियंस हैं, कार मैकेनिक्स हैं, इन तरह के लोग जो टैक्स देते हैं वही टैक्स आप उन फैमिलीज से ले रहे हैं जो मिड इनकम लॉयर हैं या जो बड़े प्रोफेसर हैं, उनकी इनकम अगर $4,50,000 सालाना है तो आप वो भी वही टैक्स दे रहे हैं जो टैक्स एक लोअर स्ट्राटा का आदमी, लोअर क्लास का आदमी जो टैक्स दे रहा है। तो आप ये बताएं कि ये तो कहीं से भी जायज नहीं है, ये प्रैक्टिकल भी नहीं है, लेकिन इतना प्रेशर है रिपब्लिकन्स का, क्योंकि आप देखें रिपब्लिकन वोट बैंक जो है वो इन्हीं लोगों की है, ये वोट बैंक उन लोगों की है जो सालाना $3,00,000 से जायद कमाते हैं। ऐसे घर जो हैं, ऐसे वाइट मेल जो $3,00,000 से ज़्यादा साल में कमाते हैं, उनमें टेंडेंसी ये पाई जाती है कि वो ज़्यादा रिपब्लिकन पार्टी को वोट करते हैं। तो उन्होंने प्रेशराइज करके, ओबामा एडमिनिस्ट्रेशन ने बोला था कि जी नहीं, ये $2,50,000 पे हम इसके उसको रखते हैं बैरियर को, और $2,50,000 से ज़्यादा जिसकी सालाना आय हो उसको हम टैक्स में इजाफा करेंगे, लेकिन उन्होंने इसे बढ़ा के $4,50,000 कर दिया। जब आप $4,50,000 करते हैं तो ऐसे ही ऐसे हाउस होल्ड, ऐसे घर जिनकी आमदनी $4,50,000 से जायद है, उनकी संख्या पूरे अमेरिका में सिर्फ 1 मिलियन रह जाती है। तो यानी जब टोटलिटी में आप टैक्स को देखेंगे तो ये बहुत ही छोटा सा, आप कह लें इसमें 1.8 से 1.9% इजाफा जो है टैक्स में होता है, जो कि काफ़ी नहीं है। तो अब आए कहाँ से जब आप आमद नहीं कर सकते? तो दूसरा तरीका है खर्चों में कमी करने की। अब खर्चों में कमी कहाँ से हो? अभी आप देखें जो सबसे बड़ा सेक्टर जिसमें आप सबसे ज़्यादा खर्चा होता है वो उनकी आर्म फोर्सेज हैं। आज भी अमेरिका की डिफेंस बजट को आप देखें तो अमेरिका के बाद जो 9 और ममालिक हैं उनके उन सारे ममालिकों के डिफेंस बजट को कंबाइन कर ले, यानी ब्रिटेन के, चाइना के, इंडिया के, पाकिस्तान के, सऊदी अरबिया के, इन सब के डिफेंस बजट को अगर आप कंबाइन कर लें, फिर भी अमेरिका की डिफेंस बजट दुगुनी है इन 9 ममालिकों से, जो कि ऑलमोस्ट $500 बिलियन के आसपास है। तो एक ये ऐसा एक दिखता है जहां पे आप कमी ला सकते हैं, लेकिन फिर रिपब्लिकन कहते हैं, क्योंकि इनका वोट बैंक, ये जो सिक्योरिटी पॉलिसी इनकी होती है, ये राइट विंग पॉलिसी इनकी होती है, कहते हैं जी नहीं भाई, इसमें हम कमी नहीं करेंगे, हम अफगानिस्तान में पैसा फेंकते रहेंगे, हम इराक में पैसा फेंकते रहेंगे, हम ईरान के खिलाफ जो है $150 मिलियन, आप बताओ मैं $150 मिलियन तो सिर्फ स्टेट डिपार्टमेंट ईरान के खिलाफ प्रोपेगेंडा वॉरफेयर में खर्चा करता है, आप देखें कितनी बड़ी रकम है $150 मिलियन। तो इस ये जो है वो कम नहीं करना चाहते। बहुत इंटरेस्टिंग चीज़ मैं आपको बताऊँ, इस साल पिछले साल एक किताब आई जिसका नाम था टाइम टू स्टार्ट थिंकिंग। उसमें एक अमेरिका के बहुत बड़े फिनेंशियल जर्नलिस्ट ने लोगों से इंटरव्यू करके पता लगाया कि कैसे इस चीज़ को जो है कम किया जा सकता है। उन्होंने बड़ी एक इंटरेस्टिंग बात रखी, उन्होंने कहा कि अपने इंटरव्यू के दौरान वो 50 ऐसे लोगों से मिले जो आर्मी में, अमेरिकन आर्मी में या नेवी में या एयरफोर्स में बड़े ऑफिसर्स थे, और उन्होंने कहा कि उस इंटरव्यू में उन्होंने पाया कि ये 50ों लोग ये कह रहे हैं कि आप आर्म फोर्सेस के बजट को घटाएं, और वहीं दूसरी तरफ जो सिविलियंस उन्हें मिलते थे रिपब्लिकन, वो कहते थे जी नहीं, आर्म फोर्स के बजट को ना घटाएं, इसके पैसे को और बढ़ा दें और ज़्यादा से ज़्यादा खर्च करें। तो ये बड़ा इंटरेस्टिंग एक निकल के आता है कि जो आर्मी में खुद काम कर रहे हैं, यानी जो आर्मी के ऑफिसर्स हैं, वो तो कहते हैं कि बजट कम कर दो, लेकिन जो सिविलियंस हैं, जो रिपब्लिकन माइंडसेट के सिविलियंस हैं, वो कहते हैं कि जी नहीं, इसे या तो वैसे ही रहने दो या इसे बढ़ा दो। तो ये माइंडसेट चेंज करने की जरूरत होगी। ये इंग्लिश में एक कहावत है, स्वीपिंग अंडर द कारपेट, यानी कारपेट के नीचे किसी चीज को बाहर के रख देना। तो ये नहीं हो सकता, आपने 2 महीने के लिए इसको टाल दिया, टालने से ये नहीं होता कि ये सामने से आपके हट जाएगा, ये शुतुरमुर्ग जैसा नहीं कर सकते, आपकी रेत के अंदर आपने गर्दन छुपा लिया तो दुनिया में जो आपको शेर नजर ही नहीं आ रहा है। तो इस चीज़ को ध्यान रखें, ये हटाना बहुत ज़रूरी है। एक बेसिक यहाँ पे रिक्वायरमेंट यही होगी कि पहले आर्मी आर्म फोर्सेस के सैलरीज को कम करें, फिर जाके वहाँ पे खर्चे को कम करें, फिर जाके कोई दूसरे और रास्ते देखे जा सकते हैं।
बहुत बहुत शुक्रिया रज़ा मीर ताहिर साहब। जनाब, ये जो बहरान का आपने भी अपनी गुफ्तगू में कि जब 2011 ख़त्म हो रहा था और 2012 का बजट पेश किया गया था, उसी वक्त ये मसला सामने आ गया था, और इसके बाद फिर पूरा साल गुजर गया और ये मसला हुकूमत और रिपब्लिकन्स के दरमियान इख्तलाफ का मसला बना रहा, इंतखाबात हो गए, इंतखाबात के बाद दोनों तरफ से एक दूसरे को इंतबाहात दिए जा रहे थे, हुकूमत ऐवान नुमाइंदगान को इंतबाह दे रही थी और ऐवान नुमाइंदगान हुकूमत को, यानी दोनों एक दूसरे पर अपने फार्मूले के लिए दबाव डाल रहे थे, लेकिन इस मसले को हल करने की कोशिश नहीं की। और जब 2012 ख़त्म हो रहा था और मुल्क को इतना बड़ा मसला और चैलेंज दरपेश था, تو حکومت کے اراکین بھی اور ایوان نمائندگان کے اراکین بھی چھٹیاں گزارنے چلے گئے اور صرف ایک دن بچا تھا تب اس پر بحث شروع ہوئی۔ کہیں ایسا تو نہیں کہ امریکہ کی دونوں بڑی پارٹیاں یہ چاہتی ہوں کہ اس مسئلے کو مستقل طور پر حل نہ کیا جائے، اس کو باقی رکھا جائے؟
خب واقعیت این هستش که ما شاهد این هستیم که
هم یه دیگر هستیم که دونو ہی فریق خواب و دیمکرات هستیم یا ریپبلیکن عملی طور پر قانونی مدت کے آخری لمحے تک انہوں نے اس بحران کو دور کرنے کے لیے کوئی عملی اقدام نہیں کیا۔ کیوں انہوں نے ایسا نہیں کیا؟ اس کی وجہ یہ تھی کہ بنیادی طور پر امریکہ کے سیاسی سسٹم میں ڈیموکریٹ ہوں یا ریپبلکن، دونوں اپنی پارٹی ہی کے وفادار ہوتے ہیں اور ایوان نمائندگان اور کے نمائندے اور سینیٹر کے ارکان دونوں ہی دوبارہ منتخب ہونا چاہتے ہیں۔ اگر ریپبلکن اوباما کے بل کی منظوری دے دیتے، یعنی ٹیکسوں میں اضافے کی بات کو مان لیتے، اگرچہ اس وقت وقتی طور پر انہوں نے قبول کر لیا ہے اوباما کی بات کو اور یہ قبول کر لیا ہے کہ $4.5 لاکھ کی آمدنی والوں سے اضافی ٹیکس لے جائے گا، لیکن آپ کے ذہن میں یہ بات رہنا چاہیے، ریپبلکن اگر اس بات کو قبول کرتے ہیں تو اس کا مطلب یہ ہے کہ وہ دولت مند طبقے امریکہ کے اب وہ ممبران پارلیمنٹ سے پوچھیں گے کہ تم نے ہمارے مفادات کے خلاف کیوں ایسا کام کیا اور بل کی منظوری دی، تو آپ یہ پوچھ رہے ہیں کہ کیوں دونوں نے مسئلے کو حل نہیں کیا، تو اس کا جواب یہ ہے کہ ریپبلکن کانگریس کے لیے اور اسی طرح ایوان نمائندگان کے ممبران کے لیے پارٹی کے مفادات زیادہ اہم ہیں ملکی مفادات کے مقابلے میں، اور ہمیں یاد رہنا چاہیے کہ ڈیموکریٹ اور ریپبلکن دونوں کے جو اپنے اپنے گڑھ ہیں معاشرے میں وہ الگ الگ ہیں۔ ریپبلکن کی جو وہ گرفت ہے وہ کیا کہتے ہیں مالدار طبقے میں زیادہ ہے یا بوڑھے لوگوں میں زیادہ ہے، اور جن کے پاس بینک ہے، جن کے پاس کارخانے ہیں، جن کے پاس آئل کمپنیاں ہیں، ان کے یہاں ریپبلکن کی جڑ زیادہ گہری ہے۔ اس کے مقابلے میں ڈیموکریٹس کا گڑھ جو ہے وہ غریب اور متوسط طبقے میں ان کی جڑیں ہیں، اور خاص طور پر جو اقلیتی طبقے ہیں، خواہ قومی ہو، لسانی ہو، اور خواتین میں ان کی جڑیں زیادہ ہیں، اور فطری طور پر ڈیموکریٹ نہیں چاہتے ہیں کہ غریب طبقے اور متوسط طبقے ایک ووٹ ان کے ہاتھ سے نکلے، اسی لیے ڈیموکریٹ جو اصرار کر رہے تھے وہ اخراجات میں کمی کی بھی مخالفت کرے، اور جو اختلاف حل نہیں ہو رہا تھا اس کی وجہ یہ۔
قیصر امام صاحب، آپ کیا کہتے ہیں اس بارے میں؟
جناب، میں یہ سمجھتا ہوں کہ ملک میں ٹیکس کا جو نظام ہے وہ منصفانہ نہیں ہے۔ آپ ذرا غور کریں، جتنے بھی ملٹی نیشنل کمپنیاں ہیں امریکہ کی، سب سے زیادہ تو معیشت پر وہ حاوی ہیں، ملک کی آدھی سے زیادہ معیشت پر تو ان کا قبضہ ہے، لیکن ٹیکس کے معاملے میں ان پر جو شرع نافذ ہے وہ بہت کم ہے، نہ ہونے کے برابر ہے۔ اس کی ایک بڑی وجہ یہ ہے کہ بہت سی کمپنیاں جو ہیں وہ آف شور رجسٹرڈ ہیں، وہ باقاعدہ ٹیکس اپنے ملک میں نہیں دیتی، اس کی وجہ سے سارا بوجھ جو ہے وہ عام لوگوں پر پڑتا ہے، عام لوگوں کے اخراجات پر پڑتا ہے اور مختلف اداروں کے اخراجات پر پڑتا ہے۔ اگر ملٹی نیشنل کمپنیاں مکمل طور پر ٹیکس دیں، آف شور سسٹم جو ہے یہ ختم کر دیا جائے، تو میں سمجھتا ہوں کہ یہ معاملات جو ہیں وہ کسی حد تک بہتر ہو سکتے ہیں۔ لیکن اس کے باوجود جو بات میں نے اس سے پہلے عرض کی تھی کہ ملک کا جو قرضہ ہے وہ اس قدر زیادہ ہے، جو خسارہ سالانہ ہو رہا ہے بجٹ میں وہ اس قدر زیادہ ہے، اس کو کم کرنے کے لیے बहुत बड़े पैमाने पर ऑपरेशन की ज़रूरत है, और जो कुछ ये 2 माह के लिए किया गया है ये तो आटे में नमक के बराबर भी नहीं है। सो मैं समझता हूँ कि इसके लिए जब तक आप बड़े पैमाने पर मनसूबाबंदी नहीं करते और बहुत ज़्यादा अखराजात में कमी नहीं करते, गैर मुल्कों में मुदाखलत जो है उसकी पॉलिसी को ठीक नहीं करते, उसको कम से कम ख़त्म ना करें, लेकिन आप उनको ठीक तो करें। आपने जितना अमेरिकन सिस्टम है वो सारा डिपेंड कर रहा है कि अमेरिकी फौजें जो हैं वो दुनिया के हर मुल्क में फैल जाएं, दुनिया के हर मुल्क पर कब्ज़ा कर लें, जहां भी ऐसी हुकूमत हो जिसकी कोई पॉलिसी अपनी आज़ाद और मुनसिफाना और ख़ुद मुख्तार हो तो उसको किसी न किसी तरह से परेशान किया जाए। मैं समझता हूं कि जब तक ये अखराजात कम नहीं होते, जंगों पर और डिफेंस की जितनी भी तैयारियां की जाती हैं उस पर ये अखराजात कम नहीं होते, ये मुल्क जो है ये इसकी इक्तसादी बसात जो है वो लपेटी जा रही है। मैं नहीं समझता कि ये 2 माह के अरसे में जो कुछ भी इन्होंने किया है उसका कोई खातर खा नतीजा निकलेगा, बल्कि मैं वो ढाक के वही 3 पात रहेंगे, ये मामला ख़राब से ख़राब होता जाएगा और मुल्क जो है वो बतदरीज डिफ़ॉल्ट की तरफ जा रहा है। और अगर ऐसी सूरत पैदा हो गई तो ये जो निज़ाम है उनका, जो कैपिटल सिस्टम है, उसकी तबाही का ये पेशगामा होगा। जी
शाही साहब, जनाब मुल्क और कौम के इक्तसादी और माशी मसाइल हल करने के लिए अमरीकी लीडरों में आज़म की कमी है या उनके अंदर इसकी तवानाई नहीं पाई जाती?
देखिए, मैं ये तो नहीं कहूँगा कि टैलेंट नहीं है, टैलेंट तो है, बहुत बड़े बड़े इकोनॉमिस्ट वहाँ पे हैं जो इसको सॉल्व कर सकते हैं, इस समस्या को का हल निकाल सकते हैं। लेकिन आप देखें, ये प्रेशर, ये जो वोट बैंक पॉलिटिक्स है ये इतना ज़्यादा है वहाँ पे, जैसा उन्होंने अर्ज़ किया लंदन से कि जो अमीर वर्ग है वहाँ, जो अमीर तबका है, खासकर जो कॉरपोरेट हाउसेज हैं या इस तरह के बड़े जो हाउसेज हैं, उनका इतना असर है, इतना ज़्यादा असर है उनका रिपब्लिकन पार्टी पे, कि रिपब्लिकन पार्टी के अंदर, मैं आपको बताऊं, कई ऐसे सीनेटर्स हैं और कांग्रेसमैन हैं जो चाहते हैं कि ये ठीक हो, लेकिन कल से उनका इलेक्शन ही खतरे में पड़ जाएगा, क्योंकि उनको जो फंडिंग होती है, पहले भी हमने इस प्रोग्राम पर अर्ज़ किया कि ये जो पूरा सिस्टम है फंडिंग का, जो प्राइवेट फंडिंग होती है इलेक्शंस में, ये पूरा सिस्टम ही गलत है। तब आप जब फंडिंग लेते हैं इलेक्शन के दौरान, तो फिर जब पॉलिसी बनाते हैं तो आपको कहीं ना कहीं जिससे आपने फंड लिया है उसका ख्याल रखना पड़ता है। वही दिक्कत जो है रिपब्लिकन्स के साथ यहाँ पे आ रही है कि वो चाहते हुए भी कई रिपब्लिकन सीनेटर्स ये नहीं कर पाते हैं। दूसरी तरफ अगर आप डेमोक्रेट्स को देखें तो डेमोक्रेट्स कहीं ना कहीं, उनके पास आप कह लें कि रूम स्पेस ज़्यादा है मैनेवरेबिलिटी के लिए, यानी वो ज़्यादा कोशिश कर सकते हैं बनिस्पत के रिपब्लिकन सीनेटर्स या कांग्रेसमैन के, पर वो इसलिए नहीं कर पाते क्योंकि हाउस ऑफ रिप्रेजेंटेटिव इस तरह से उसका कंस्ट्रक्शन है कि उसमें पिछले 3 या 4 उससे देखें अगर तो उसमें जो अक्सलियत रही है वो रिपब्लिकन्स की रही है। तो यानी कहीं ना कहीं ये जो सिस्टम पूरा है ये बड़ा पेचीदा, ये बड़ा कॉम्प्लेक्स है, यानी आप चाहते हुए कुछ नहीं कर सकते क्योंकि आपकी मेजॉरिटी ही हाउस ऑफ रिप्रेजेंटेटिव में नहीं है, आपने कुछ बनाया उसको वो पास नहीं होने देंगे। तो आप इसको देखें, कहीं ना कहीं कोशिश की जा रही है। अभी मैं एक छोटा सा, अभी आप देखें जो बहुत ज़्यादा चर्चा जिस बात पे हो रही है वो है कि वो चक हेगल को डिफेंस मिनिस्टर बनाने की बात वहाँ पर चल रही है, सेक्रेटरी ऑफ डिफेंस बनाने की बात चल रही है। चक हेगल रिपब्लिकन सीनेटर हैं, माइंड यू वो पहले रिपब्लिकन के सीनेटर थे, उन्होंने पहले ये कह रखा है और अभी भी वो कहते हैं कि ईरान के साथ अच्छे ताल्लुकात बनाओ, ईरान के ऊपर अटैक करने की कोई ज़रूरत नहीं। उन्होंने अफगानिस्तान और इराक पे अटैक जो हुआ था उसकी भी मुखालफत की थी। तो अब देखें कि ऐसे आदमी का, इस मुल्क का जिसकी अभी इकॉनमी की नाजुक स्थिति में हो, ऐसे मुल्क का डिफेंस सेक्रेटरी बनना जो है वो कितनी आसान बात है। ऐसे आदमी को बनाना चाहिए, यानी इनके पॉलिसीज़ को इम्प्लीमेंट करनी चाहिए, और वो रिपब्लिकन हैं, लेकिन उनके खुद के रिपब्लिकन पार्टी के अंदर से इतने ज़्यादा प्रेशर अभी पड़ रहे हैं, तमाम तरह की आप कह लें कि उन पर इल्ज़ाम लगाए जा रहे हैं कि उन्होंने ऐसा कहा और इसराइल के खिलाफ ये कहा और वो कहा और तमाम चीज़ें, पर मकसद ये है कि एक जो सिक्योरिटी स्टेट की जो पॉलिसी अमेरिका की है, जो ये मिलिट्री इंडस्ट्रियल कॉम्प्लेक्स है, उनको ये डर लगता है कि कहीं चक हेगल जैसा आदमी आके उस मिलिट्री इंडस्ट्रियल कॉम्प्लेक्स को ना तोड़ दे। अगर ईरान के साथ अच्छे ताल्लुकात हो जाएंगे तो ये अमेरिका के हक में भी तो है कि अच्छे ताल्लुकात ईरान के साथ रहें तो उन्हें वो खर्चा ना करना पड़े जो वो बाकी मुल्कों में करते हैं, लेकिन कहीं ना कहीं एक प्रेशर जो है रिपब्लिकन्स की तरफ से बनता है, ये चीज है। दूसरी चीज मैं आपको बताना चाहूं, देखें ये इकोनॉमी का एक बेसिक स्ट्रेंथ होता है, वो स्ट्रेंथ अमेरिकन इकोनॉमी की खत्म हो रही है। ये मैं नहीं कह रहा, आप किसी भी इकोनॉमिस्ट से पूछें, अमेरिकी इकोनॉमी जो थी वो पूरी की पूरी डिपेंडेंट 1930 से लेकर 1990 के दशक तक उनकी डिपेंडेंसी मैन्युफैक्चरिंग सेक्टर पे थी और टेक्नोलॉजी पे थी। अब आप देखें मैन्युफैक्चरिंग सेक्टर जो है वो पूरा का पूरा शिफ्ट हो गया, या तो वो चला गया चाइना या तो वो चला गया जापान। वहीं दूसरी तरफ जो उनकी सॉफ्टवेयर की इंडस्ट्री थी वो पूरी की पूरी या तो इंडिया शिफ्ट हो गई या उसमें फिलीपींस में उस वो शिफ्ट हो गया। तो तीसरी चीज बची टेक्नोलॉजी, यानी टेक्नोलॉजी एक ऐसी चीज थी जिसमें महारत हासिल करके उनकी इकोनॉमी प्रोग्रेस करती थी। अब मैं एक छोटा सा आपको एग्जांपल देता हूं, एक इससे आपको पता चल जाएगा कि टेक्नोलॉजी में कहां पे दिक्कत आ रही है। आईफोन जो अमेरिका की, एप्पल जो अमेरिका की सबसे बड़ी कंपनी में काउंट होती है और उनका इतना रुतबा है पूरी दुनिया में, उस आईफोन की चिप्स जो है, यानी ये टेक्नोलॉजी की चीज होती है चिप, ये चिप सैमसंग बनाता है जापान में, ठीक है। स्क्रीन जो है उसकी जो स्क्रीन है वो एलजी बनाती है कोरिया में। तो आप देखें यहां पे कोरियन और जापानीज कंपनीज जो हैं वो आपके बेसिक टेक्नोलॉजी जो है वो अमेरिका को आज प्रोवाइड कर रही। दूसरी एग्जांपल मैं आपको देता हूं, ड्रीम लाइनर जो बोइंग की अभी सबसे अजीमोतरीन कह लें तैयारा है और सबसे महंगा और सबसे खूबसूरत और टेक्नोलॉजिकली सबसे एडवांस तैयारा है, उस तैयारे का के इंजन को छोड़ के बाकी सारी चीजें दूसरी ममालिक दे रहे हैं। स्वीडन की साब इंडस्ट्री ने उसका पूरा डिजाइन बनाया है, अमेरिका इंडिया की एचसीएल ने उसके सॉफ्टवेयर बनाए हैं, उसके विंडशील इजराइल से आ रहे हैं। तो ये टेक्नोलॉजिकली जो आप एडवांस थे, जो एक ग्रिप आपका टेक्नोलॉजी पे था, वो फिसल रहा है। तो ये देखें ये छोटी मोटी कट्स करने से, टैक्स बढ़ाने से ये कुछ दिनों के लिए टलेगा। आप इसको ये इस तरह से देखें कि एक कंट्री का इकोनॉमिक उरूज था और अब जवाल है, इसको कोई नहीं रोक सकता, इसमें वक्त लगेगा पर ये जवाल है और जवाल होता जाएगा। एक दूसरी कंट्री जिस कोई भी मुल्क, अभी मैं चाइना को देख रहा हूं कि अगर वो टेक्नोलॉजी में इन्वेस्ट कर रहा है या जापान कर रहा है, वो कहीं ना कहीं जाके इस पे उसकी बढ़तरी हो जाएगी। तो ये ऐसी चीज है जिसको रोका नहीं जा सकता, इसको आप धीमा कर सकते हैं, रोक नहीं सकते। ये एक साइकिल है जो पूरी दुनिया में चलता है, हजारों सालों से चलता आ रहा है और ये चलता रहेगा। आपकी टेक्नोलॉजी पर से कमांड खत्म हो गई है, टेक्नोलॉजी पे कमांड अब एशियन ममालिकों का आ गया है और धीरे धीरे ये आगे आएंगे और आपका जो है इकोनॉमिक पतन जिसको कहते हैं या जवाल जो कहते हैं वो होता जाएगा।
जी बहुत बहुत शुक्रिया डॉक्टर सैयद रजा मीर ताहिर साहब। अमेरिका के एक रिपब्लिकन सेनेटर हैं रैंडल पॉल, उन्होंने ये जो आरजी इत्तेफाक राय हुआ है इस पर सख्त तनकीद की है और उन्होंने कहा है कि इसमें जो है जो बुनियादी मसला था उसको एड्रेस नहीं किया गया। उनका कहना यह है कि बुनियादी मसला फिस्कल क्लिफ या मालियाती सकूत का नहीं है, बुनियादी मसला कर्जों की सतह का है जो इस वक्त 16 ट्रिलियन 400 अरब डॉलर की आखिरी हद को छू रहा है और इस मसले पर जो आरजी समझौता हुआ है कोई तवज्जो नहीं दी गई, इस बारे में आप क्या कहते हैं?
बले खूब
ना सिर्फ ये कि इस सेनेटर ने बल्कि थे अमेरिका के वजीर ख़जाना ने भी इस बारे में अमेरिकी इंतज़ामिया को ख़बरदार किया। हम ये देखें जैसा कि हमने पहले कहा कि पिछले साल इत्तेफाक हुआ था कि अमेरिका के कर्जों की सतह 16 ट्रिलियन 6 अरब डॉलर और ये सतह जो है पूरी हो चुकी है और इसमें रोज़ बरोज़ इजाफा होता जा रहा। इस वक्त अमेरिकी कांग्रेस मजबूर है कि वाइट हाउस को एक नई सतह दे अपने कौमी कर्जे की ताकि बजट खसारे का जुबरान कर सके, लेकिन बुनियादी मुश्किल यहाँ पर यह है कि अमेरिका या अमेरिकी हुकाम कर्जों को कम करने के लिए कोई बुनियादी तदाबीर अपनाने में नाकाम रहे और इसकी वजह से अमेरिका एक मकरूज़ तरीन मुल्क में तब्दील होता जा रहा है। آپ دیکھیں کہ جو عدد و شمار ان کے مطابق اس وقت امریکہ کا جو مجموعی قرضہ ہے وہ 50 ٹریلین ڈالر ہے، یعنی 16 ٹریلین ڈالر حکومت کا قرضہ ہے، اور ہر جو ریاست ہے اس کا اپنا اپنا الگ الگ قرضہ ہے، اور اس طرح مجموعی طور پر امریکہ کا جو قرضہ ہے وہ 50 ٹریلین ڈالر ہے۔ اس طرح اس وقت امریکہ بنیادی طور پر بہت ہی سخت اقتصادی بحران سے دوچار ہے۔ امریکہ کا اس سال کا جو بجٹ کا خسارہ تھا وہ 1 ٹریلین ڈالر سے زیادہ تھا، اور امریکی انتظامیہ کو آئندہ 4 سال میں ایک ٹھوس رایہ حل اس کے لیے نکالنا ہوگا تاکہ وہ جو بجٹ خسارہ ہے اس کو کم کرنے کے لیے اہم تدابیر اپنانی چاہیے، اور امریکہ کا جو تجارتی خسارہ ہے اس میں بھی کمی آتی جا رہی ہے، اور امریکہ چین اور جاپان جیسے ملکوں کا روز بروز مقروض تر ہوتا جا رہا ہے۔ بنابراین امریکہ کی مشکل صرف فسکل کلف نہیں، بلکہ امریکہ کی مشکل یہ ہے کہ ان اقتصادی بحرانوں کو حل کرنے کے لیے کیا تدابیر، کیا رائے چارہ اپنائیں تاکہ اس کو حل کر سکیں۔
بہت بہت شکریہ جی قیصر امام صاحب۔ جناب ہمارے پاس 1.5 منٹ کا وقت ہے، امریکہ کے اقتصادی اور معاشی مسائل کی جڑیں کہاں ہیں؟ 1.5 منٹ کا وقت ہے ہمارے پاس۔
دیکھیں اس کی جڑیں سب بیسک جو بات ہے نا وہ ہے اخراجات میں اور آمدنی میں فرق۔ آمدنی جو ہے وہ کم ہے، اخراجات جو ہیں وہ زیادہ ہیں۔ جیسا کہ میں نے پہلے عرض کیا ہے کہ جو قرضے اس سے جو فرق جو پڑتا ہے اس فرق کو دور کرنے کے لیے قرضہ لیا جاتا ہے، وہ قرضہ بانڈز کی شکل میں لیا جاتا ہے۔ یہ بانڈز جو ہیں وہ ہر سال بڑھتے جا رہے ہیں، اور جس طرح سے ان کے اخراجات ہیں، جیسا کہ میں نے پہلے عرض کیا کہ ہر روز $1 بلین تو سود کی مد میں دینا پڑتا ہے، $10 بلین جو ہیں وہ روزمرہ کے سرکاری اخراجات ہیں، اور ملک کی جو برآمدات ہیں وہ کم ہیں اور جو اس کی درآمدات ہیں وہ بہت زیادہ ہیں۔ تو یہ خسارہ جو ہے وہ آئندہ 10 سال میں کم از کم $6.7 ٹریلین ہو جائے گا، اور یہ خسارہ بڑھتا جا رہا ہے، یہ کم نہیں ہوگا۔ اس کو کم کرنے کے لیے جب تک کوئی فیصلہ نہیں کیا جائے گا اس وقت تک ملک کی اقتصادی حالت جو ہے وہ ٹھیک نہیں ہو سکتی۔ اس کی جو بیسک کلید ہے وہ خسارے کو کم کرنا ہے، وہ اخراجات کو کم کرنا ہے، جس کے لیے بعض سیاسی پارٹیاں ریپبلکن خاص طور پر اس میں معاون نہیں ہیں، بلکہ وہ اس میں مداخلت کر کے اس میں مشکلات پیدا کر رہی ہیں۔ اخراجات میں کمی نہیں ہو رہی، ٹیکس میں اضافہ کرنا ضروری ہے لیکن وہ نہیں ہو رہا۔
بہت بہت
بڑی کمپنیاں جو ہیں وہ ٹیکس سے بچ رہی ہیں۔
بہت بہت شکریہ قیصر امام صاحب جی، اور اسی کے ساتھ ہم سورب کمار شاہی اور رضا میر طاہر صاحب کے بھی شکر گزار ہیں۔ تینوں تجزیہ نگاروں کے خیالات آپ نے ملاحظہ فرمائے۔ بہرحال امریکہ کے اقتصادی اور معاشی بحران کی وجوہات کثیر جہتی ہیں، جس میں ایک اہم وجہ جس کی طرف سورب کمار شاہی نے اشارہ کیا، ٹیکنالوجی کا امریکہ سے ایشیائی ملکوں کی جانب منتقل ہونا ہے، لیکن بنیادی ترین وجہ امریکہ کی تسلط پسندی اور اس کی جنگ پسندانہ پالیسیوں میں تلاش کرنا چاہیے۔ اسی کے ساتھ انداز جہاں اپنے اختتام کو پہنچتا ہے، ہم آپ سے اجازت چاہتے ہیں، خدا حافظ۔